بسم اللہ الرحمن الرحیم. السلام علیکم. آج ہم آپ کی خدمت میں کتاب مطالعہ پاکستان نویں اور دسویں جماعتوں کے لیے سندھ ٹیکسٹ بک بورڈ ریکارڈ کرنے جا رہے ہیں. یہ کتاب 176 صفحات پر مشتمل ہے. یہ کتاب الصفا ڈپو لائبریری کی جانب سے ریکارڈ کی جا رہی ہے. آئیے کتاب کا پارٹ نمبر 2 سنتے ہیں. صفحہ نمبر 11 قائد اعظم کے ارشادات. لاہور میں 23 مارچ 1940 عیسوی کے مسلم لیگ کے تاریخی اجلاس میں قائد اعظم رحمۃ اللہ علیہ نے اسلامی ریاست کی نظریاتی بنیادوں کی اس طرح وضاحت کی کہ ہندو مت اور اسلام صرف دو مذاہب ہی نہیں بلکہ یہ دو معاشرتی اور مدنی نظام ہیں, اور یہ سوچنا کہ ہندو اور مسلم مل کر ایک مشترکہ قوم بن سکتے ہیں صرف ایک خواب ہوگا. میں کھل کر واضح کر دینا چاہتا ہوں کہ دونوں اقوام دو مختلف تہذیبوں سے وابستہ ہیں, اور ان دونوں تہذیبوں کی بنیادیں ان فلسفوں پر رکھی گئی ہیں جو ایک دوسرے کی ضد ہیں. جنوری 1941 عیسوی میں قائد اعظم رحمۃ اللہ علیہ نے مسلم قومیت کی علیحدہ تشخص کی وضاحت کرتے ہوئے فرمایا کہ ہندوستان کبھی بھی ایک ملک یا ایک قوم نہیں رہا. قائد اعظم رحمۃ اللہ علیہ کے مندرجہ ذیل الفاظ نظریے پاکستان کی پوری وضاحت کرتے ہیں. پاکستان اسی روز وجود میں آ گیا تھا جس روز ہندوستان میں پہلا غیر مسلم تبدیل ہو کے مسلمان ہو گیا تھا. صفحہ نمبر 12 نمبر 6 نظریہ اور قومی کردار. کسی فرد کی عادات و اطوار اور طرز زندگی کے مجموعے کو عام طور سے کردار سمجھا جاتا ہے, اور اس شخص کا نظریہ اس کے کردار پر اثر انداز ہوتا ہے. نظریے کی روشنی میں قومی کردار درجے ذیل اخلاق و اقدار سے تشکیل پاتا ہے. نمبر 1 نظریے پر پختہ یقین. جب کوئی شخص اپنے قومی نظریے پر پختہ یقین رکھتا ہے تب تک اس کا کردار قومی جذبے سے عاری رہتا ہے, اور اس کے اعمال و افعال قومی مفاد کے مطابق نہیں ہوں گے. اس لیے ہمیں اسلامی اقدار کی روشنی میں اپنا کردار بنانا چاہیے. نظریہ پاکستان میں عوام کا پختہ یقین تھا جس کی وجہ سے انہوں نے ایک نظریاتی مملکت پاکستان کے حصول کے لیے اپنے جان و مال کی قربانیاں دیں. اسی لیے ہمارا کردار ایک ایسے مسلمان کا عکاس ہونا چاہیے جو اپنی زندگی اسلامی تعلیمات کے مطابق بسر کرتا ہے. نمبر 2 سپردگی یا وقف کر دینا. اس کے معنی ہیں اپنے آپ کو کسی مقصد کے حصول کے لیے گہرے جذبے اور احساس فرضی شناسی کے ساتھ مخصوص کر دینا. جو شخص قومی نظریے سے مکمل ہم آہنگ ہو کر کام کرتا ہے وہی صحیح معنوں میں قومی مفاد کے لیے اپنے آپ کو وقف کر دیتا ہے. بحثیت پاکستانی ہمارا کردار ان اخلاق اور نیکیوں کا عکاس ہونا چاہیے جو اسلامی طرز زندگی سے پیوست ہیں. صفحہ نمبر 13 نمبر 3 ایمانداری اور دیانتداری. ایمانداری اور دیانتداری ایک ایسی صفت ہے جس کا تمام معاشروں میں اعتراف کیا جاتا ہے. لوگوں کو نیک زندگی گزارنا چاہیے اور اپنے قول و فعل سے ایمانداری اور راست بازی کی عکاسی کرنی چاہیے. تجارت ہو یا زندگی کے دوسرے میدان لوگوں سے معاملات کرتے وقت یہ ایمانداری نظر آنی چاہیے. اسلام نے بڑے سخت الفاظ میں ایمانداری پر زور دیا ہے. قیام پاکستان کے ابتدائی سالوں میں زندگی کے تمام شعبوں میں اس کے عوام کی ایمانداری اور دیانتداری پیوست تھی جس نے ملک کو اپنے قدموں پر کھڑا ہونے میں مدد کی. نمبر 4 حب الوطنی. کسی بھی شخص کی اپنے وطن سے محبت اور اس کے لیے قربانی کا اندرونی جذبہ اور خلوص حب الوطنی کہلاتا ہے. کسی آزمائش کے وقت یا آزادی کو اگر خطرہ ہو تو اس وقت لوگ اپنے قومی کردار کا مظاہرہ کرتے ہیں. भारत के खिलाफ 1965 ईस्वी की जंग के दौरान पाकिस्तानियों ने हिब्बुल वतनी के जज्बे का ज़बरदस्त मुजाहिरा किया था, जो दरअसल उनके कौमी किरदार का मजहर था। नंबर 5, मेहनत और मशक्क़त। कौमें उस वक्त तक तरक्की करती हैं जब उसके अफराद सख्त मेहनत और मशक्क़त करते हैं। इसके लिए एहसास फ़र्ज़ शनासी की ज़रूरत होती है। तरक्की याफ्ता अकवाम इसलिए खुशहाल और तरक्की याफ्ता बन सकी हैं क्योंकि उनके अवाम में शदीद एहसास फ़र्ज़ी शनासी और ज़िम्मेदारी पाया जाता है। किसी भी मुल्क के वसाइल उसके अफराद की सख्त मेहनत की बदौलत ही तरक्की और खुशहाली का रूप धारते और नशोनुमा पाते हैं। नंबर 6, कौमी मुफाद। किसी भी शख्स के ज़ाती किरदार को लाजमन कौमी मुफाद की बरतरी और फोकियत की अक्कासी करना चाहिए और इस पर कोई समझौता भी नहीं होना चाहिए। इसी मरहले से ईमानदारी, दयानतदारी और सुपुर्दगी की सिफात और खूबियां फैलती हैं। सिर्फ वही अकवाम जिंदा पाइंदा रहती है जिनके अफराद अपने कौमी मफादात पर कोई समझौता नहीं करते हैं। सफ़ा नंबर 14, मश्क। अलिफ, मंदरजा ज़ेल सवालात के जवाबात दीजिए। नंबर 1, किसी नज़रिए के माखिस क्या होते हैं। नंबर 2, किसी कौम के लिए नज़रिया क्यों अहम होता है। नंबर 3, इस्लाम में जम्हूरियत के असूल बयान कीजिए। नंबर 4, नज़रिए में कौमी किरदार का क्या मुकाम है। नंबर 5, नज़रिए पाकिस्तान के बारे में कायदे आज़म रहमतुल्लाह अलैहे के इरशादात का जायज़ा लीजिए। नंबर 6, क्या नज़रिए पाकिस्तान के बारे में अलामा इकबाल रहमतुल्लाह अलैहे का कोई बयान था। नंबर 7, किसी नज़रिए में क्या क्या चीज़ शामिल है। नंबर 2, खाली जगहों को मुनासिब अल्फाज से पुर कीजिए। नंबर 1, नज़रिए पाकिस्तान की असास डैश पर है। नंबर 2, इस्लाम सबसे ज़्यादा जमहूरी डैश है। नंबर 3, चीज़ों को उनके दुरुस्त मुकाम पर तरतीब देना डैश कहलाता है। नंबर 4, अलामा इकबाल ने डैश के मुकाम पर डैश में अपने सदारती खुतबे में नज़रिए पाकिस्तान के बारे में बयान दिया। नंबर 5, कायद आज़म ने फरमाया कि डैश और डैश दो मुख्तलिफ माशरती निज़ाम हैं। नंबर 6, ईमान की बुनियाद अल्लाह की डैश और डैश पर है। नंबर 7, अखुवत के मायने हैं डैश। नंबर 8, किरदार आदात इतवार का डैश है। नंबर 9, इस्लामी नज़रिए के ज़राए और डैश हैं। सफ़ा नंबर 15, दूसरा बाब, तश्कील पाकिस्तान, मेकिंग ऑफ पाकिस्तान। नंबर 1, बरे सगीर में तहरीक अहया इस्लाम। बरे सगीर पर मुसलमानों ने 1000 साल से ज़्यादा हुक्मरानी की, लेकिन जब उन्होंने इस्लाम के सुनहरी असूलों से इन्हराफ करना शुरू किया तो आहिस्ता आहिस्ता उनका जवाल शुरू हो गया। बरे सगीर के मुसलमानों के हालात ख़राब तर होते चले गए। बेशुमार दीनी उल्मा और शख्सियात ने बरे सगीर में इस्लामी तालीमात और इकदार के अहिया के लिए इस्लाही तहरीकों का आगाज़ किया। बरे सगीर के मुसलमानों में इस्लामी रूह बेदार करने के लिए उनके जद्दोजहद को तहरीक के अहियाए इस्लाम कहते हैं। इनमें मंदरजा ज़ेल तहरीकें बहुत नुमाया हैं। इनके नतीजे में बरे सगीर के मुसलमानों में बेदारी पैदा हुई। नंबर 1, शाह वलीउल्लाह की तहरीक। शाह वलीउल्लाह का असल नाम कुतुबुद्दीन था, मगर अपनी रूहानी सिफात की वजह से वलीउल्लाह कहलाते थे। वो 21 फरवरी 1703 ईस्वी को दिल्ली के करीब एक गांव में पैदा हुए। उनके वालिद का नाम शाह अब्दुल रहीम था, जो एक मारूफ आलिम और दीनी रहनुमा थे। 15 साल की उम्र में शाह वलीउल्लाह ने दीनी तालीमात के तमाम बड़े शोबों में अपनी तालीम मुकम्मल कर ली थी। 17 साल की उम्र में अपने वालिद की वफ़ात के बाद वो अपने वालिद के जानशीन हुए और मदरसे के शेख नामज़द हो गए। मार्च 1707 ईस्वी में औरंगज़ेब आलमगीर के इंतकाल के बाद बरेसगीर तवाइफ अलमाओं की और अफरा तफरी का शिकार हो गया। उसकी नुमाया वजह मुसलमानों की इखलाकी और मजहबी पस्ती और गिरावट थी। शाह वलीउल्लाह ने बहुत बारीक बीनी से उन अवामिल का तज्जिया किया जो मुसलमानों के जवाल का बाइस बने थे, और इस नतीजे पर पहुँचे कि गैर मुस्लिमों के असरात की बदौलत इस्लामी रूह और जज्बा और इकदार तबाह हो रही हैं। मुसलमानों की फ़ौजी कुव्वत तबाह हो चुकी थी। दिल्ली से आगरा तक के इलाके में मुसलमान जट्टों और मरहटों की कबाइली ताकत के रहम व करम पर थे। शाह वलीउल्लाह ने अंदाज़ा लगा लिया कि अगर मुसलमान इस्लामी तर्ज ज़िंदगी की पैरवी नहीं करेंगे तो आहिस्ता आहिस्ता अपने मुकाम से गिरते चले जाएंगे। इन हालात में उन्होंने बरेसगीर में इस्लामी तालीमात और इकदार के ओहिया की मंसूबा बंदी की। सफ़ा नंबर 16। शाह वलीउल्लाह ने उस वक्त के मुग़ल शहंशाह हैदराबाद दक्कन के निज़ाम रुबीला सरदार हफीजुल मुल्क और नजीमुद्दौला को खतूत लिखे और उन्हें बरे सगीर में मुस्लिम माशरे की ज़िबों हाली के बारे में आगाह किया। उन्होंने अफ़गानिस्तान के हुक्मरान अहमद शाह अब्दाली को भी ख़त लिखा और दरख्वास्त की कि वो मरहटों के जुल्म सितम से हिंदुस्तान के मुसलमानों को निजात दिलाएं। उसके जवाब में अहमद शाह अब्दाली ने 1761 ईस्वी में पानीपत की तीसरी जंग में मरहटों को अबरतनाक शिकस्त दी। इस शिकस्त के बाद मरहटे फिर कभी नहीं संभल सके। शाह वलीउल्लाह की इंतहाई अहम खिदमत ये है कि आपने कुरान मजीद की फ़ारसी में तर्जुमा किया। इससे लोगों को कुरान मजीद को समझने में बहुत मदद मिली। उसके बाद उनके साहबजादों और दीगर अफराद ने उसके उर्दू तर्जुमे भी किए। उन्होंने हदीस फिक्का और तफसीर पर किताबें भी लिखीं। उनकी किताबों में सबसे ज़्यादा मशहूर मारूफ किताब हिजतुल्ला बालिगा है। उनकी तसनीफ़ का पैगाम ये है कि इस्लाम एक आफाकी मज़हब है जो तमाम इंसानियत के लिए तरक्की और खुशहाली का ज़ामिन है। 10 अगस्त 1762 ईस्वी को शाह वलीउल्लाह का इंतकाल हो गया। इनके साहबजादे और जानशीन शाह अब्दुल अज़ीज़ ने दिल्ली में मदरसे रहमिया से शाह वलीउल्लाह के मिशन को जारी रखा। नंबर 2, सैयद अहमद शहीद बरेलवी की तहरीक। बरेसगीर की तारीख में सैयद अहमद शहीद तबलीग इस्लाम और बरेसगीर की बद्दी की कुव्वतें जद्दोजहद की वजह से बहुत मशहूर व मारूफ हैं। सैयद अहमद शहीद 1786 ईस्वी में राय बरेली में पैदा हुए। इब्तिदा में उन्होंने सिर्फ मामूली तालीम हासिल की, क्योंकि आपका ज़्यादा रुझान फ़ौजी तरबियत की जानिब था। बाद में आपने ख़ुद को समाजी और माशरती खिदमात के लिए वक्फ कर दिया। आप शाह वलीउल्लाह की तालीमात से बहुत मुतासिर थे और उनके साहबजादे शाह अब्दुल अज़ीज़ के पुख्ता पैरोकार थे। उन्होंने दीनी तालीम शाह अब्दुल अज़ीज़ से हासिल की। सैयद अहमद शहीद को बरे सगीर में मुसलमानों के जवाल के बारे में शदीद तशवीश थी। वो बरे सगीर में इस्लाम की बरतरी और इक्तदार आला का ओहिया चाहते थे। सैयद अहमद और इनके रुफका बरे सगीर में इस्लामी रियासत के क़याम का ख्वाब देख रहे थे। उन्होंने बुत परस्ती और शिर्क के खिलाफ एक ज़बरदस्त मुहिम का आगाज़ किया और मुसलमानों को अल्लाह की तौहीद का दर्स दिया। ये मुहिम तहरीक मुजाहिदीन के नाम से मशहूर व मारूफ है। सैयद अहमद शहीद की तहरीक के मकासद हसब ज़ेल थे: अलिफ़, अल्लाह की तौहीद की तबलीग करना; बे, इस्लामी तालीमात की ओहिया। صفحہ نمبر 17، جیم، اسلامی اصولوں کے مطابق برے صغیر میں ایک ریاست قائم کرنا، دال، مسلمانوں کو ایسے اعمال و افعال اور خیالات سے بچانا جو اسلامی اقدار کے منافی ہوں، ہا، جہاد کی تبلیغ کرنا کیونکہ بدی کی قوتوں سے چھٹکارا پانے اور آزادی کا حصول مسئلہ جد و جہد کے بغیر ممکن نہیں ہے، اسلامی اقتدار اور روایات کے اوہیا کے لیے سید احمد شہید پنجاب اور شمالی مغرب سرحدی صوبے سے سکھوں کا اقتدار ختم کرنا چاہتے تھے، انہوں نے پنجاب اور سرحد سے جہاد کا آغاز کر دیا، بدی کی قوتوں کے خلاف جہاد میں شاہ اسماعیل شہید اپنے 6,000 پیروکار کے ساتھ سید احمد کے ساتھ شریک ہو گئے، سید احمد نے دہلی اور پنجاب کے کئی علاقوں کا دورہ کیا جہاں ایک کثیر تعداد میں ان کے پیروکار ان کے ساتھ شامل ہو گئے، وہ 1826 عیسوی میں سندھ آئے اور پیپرگار کو مدد کے لیے درخواست کی جس نے اپنے جانسار مریدوں کو ان کے لشکر میں شامل ہونے کا حکم دیا جنہیں ہر کہتے ہیں، سید احمد اپنے اہل و عیال کو پیر پگاروں کی حفاظت اور سپردگی میں دے کر خود جہاد پر روانہ ہو گئے، سید احمد شہید دسمبر 1826 عیسوی میں نوشہرہ شمال مغربی سرحدی صوبے پہنچے اور اسے اپنا مرکز اور صدر مقام بنا لیا، سکھوں کے خلاف پہلی جنگ 21 دسمبر 1826 عیسوی کو اکوڑا کے قریب لڑی گئی جس میں سکھوں کو شکست ہو گئی، سکھوں کے خلاف دوسری جنگ حضروں کے مقام پر لڑی گئی، اس میں بھی مسلمان فتح یاب رہے، ان فتوحات سے پٹھانوں کی ایک بڑی تعداد متاثر ہوئی اور وہ بھی تحریک جہاد میں شامل ہو گئے، مجاہدین کی تعداد 80,000 تک پہنچ گئی، سید احمد کو امیر المومنین کا منصب دے دیا گیا اور سید احمد شہید کے فتح کیے ہوئے علاقوں میں اسلامی قوانین نافذ کر دیے گئے، ابتدا میں تحریک جہاد بہت کامیابی سے جاری رہی تھی لیکن فوراً ہی سید احمد کے خلاف سازشیں شروع ہو گئیں، کچھ قبائلی سرداروں نے اپنے آپ کو زہر دے کر قتل کرنے کی کوشش کی، اسی طرح مہاراجہ رنجیت سنگھ 1780 عیسوی تا 1839 عیسوی نے سردار یا محمد اور اس کے بھائی سلطان خان کو رشوت دی کہ وہ سید احمد کے خلاف سازش کریں، سرداروں کی نافرمانیوں کی وجہ سے سید احمد بہت نا امید اور مایوس ہو گئے، سید احمد نے بالا کوٹ کو اپنا نیا صدر مقام بنا لیا، انہوں نے مظفر آباد سے اپنی جد و جہد کا آغاز کیا، وہاں مجاہدین اور سکھوں کے درمیان سخت معرکہ آرائی شروع ہو گئی، مسلمان بڑی بہادری اور جرأت سے لڑے لیکن 6 مئی 1831 عیسوی کو سید احمد اور ان کے جانساروں کو شہید کر دیا گیا، ہزاروں مجاہدین میں سے صرف 300 زندہ بچے اور اس طرح سید احمد شہید کے خلافت ختم ہو گئی اور اسلامی ریاست قائم کرنے کا ان کا خواب شرمندہ تعبیر نہ ہو سکا، لیکن اسلامی معاشرے اور ریاست کے اوہیا کے لیے عظیم جد و جہد اور کوششوں کے حوالے سے سید احمد شہید اور شاہ اسماعیل شہید کے نام ہمیشہ یاد رکھے جائیں گے، دونوں رہنماؤں کو بالا کوٹ کے نزدیک دفن کیا گیا، صفحہ نمبر 18، نمبر 3، فرائضی تحریک، برے صغیر میں اسلامی فکر کی شمع کو دوبارہ روشن کرنے کے لیے احیائی تحریکوں کے آغاز کرنے والے سب سے نمایاں مسلحین میں حاجی شریعت اللہ کا نام سر فہرست ہے، وہ 1761 عیسوی میں فرید پور بنگال میں پیدا ہوئے، بہت کم عمری میں ہی آپ مقدس شہر مکہ روانہ ہو گئے جہاں آپ نے 20 سال قیام کیا اور دینی تعلیم حاصل کی، وہ 1802 عیسوی میں اپنے آبائی وطن واپس آئے، دینی معاملات میں اپنے اہل وطن کی انتہائی خستہ اور ناگفتہ حالت دیکھ کر آپ کو شدید صدمہ پہنچا، انہوں نے بنگال کے مسلمانوں کو غیر مسلم رسم و رواج سے چھٹکارا پانے کا مشورہ دیا، उन्होंने इस्लामी अहकामात पर अमल पैरा होने की ज़रूरत पर ज़ोर दिया और इन इस्लामी अहकामात को उन्होंने फ़राइज़ का नाम दिया। इसीलिए इस्लामी असूलों के लिए उनकी तबलीग व तलकीन और मुसलमानों के लिए इस्लाही तहरीक फ़राइज़ी तहरीक कहलाती है। फ़राइज़ी तहरीक का बुनियादी मकसद उन इस्लामी रस्म व रिवाजों रिवायात को मिटाना और ख़त्म करना था जो बंगाली मुसलमानों में सरायत कर गई थी, और इसने मुसलमानों को इस्लामी तालीमात के मुताबिक सिराते मुस्तकीम पर लाने में बड़ी मदद की। इब्तिदा में उन्हें बहुत मुश्किलात और दुश्वारियों का सामना करना पड़ा, लेकिन आहिस्ता आहिस्ता उनकी तहरीक ने बंगाली मुसलमानों में ख़ुद एतमादी का जज्बा बेदार कर दिया। हाजी शरीयतुल्लाह के इंतकाल 1840 ईस्वी के बाद उनके फर्जंद मोहम्मद हसन अर्फ मियाँ फ़राइज़ी तहरीक के रहनुमा बन गए और उन्होंने इसको मज़ीद मौसर बना दिया। उन्होंने मुसलमान किसानों और मज़ार ऐन को हिंदू ज़मींदारों के ज़ुल्म सितम और चीरा दस्तियों के ख़िलाफ़ जमा किया। मोहम्मद मोहसिन की कोशिशों के नतीजे में बंगाल के मुस्लिम मज़ार ऐन हिंदू ज़मींदारों और जागीरदारों के बेहमाना तसल्लुत से आज़ाद हो गए। वो बंगाल के मुसलमान मज़ारीन के हकूक़ के अजीम अलमबरदार बन गए। बरतानवी और हिंदू ताजर और ज़मींदार उनके ख़िलाफ़ हो गए, लेकिन उन्होंने उनकी कोई परवाह नहीं की और अपनी ज़िंदगी की आखिरी सांसों तक अपना मिशन जारी रखा। फ़राइज़ी तहरीक के नतीजे में बंगाली मुसलमानों की दीनी और अखलाकी हालत बहुत बेहतर हो गई और बड़ी हद तक मज़ारीन के हकूक़ का तहफ़्फ़ुज़ हो गया। नंबर 4, अलीगढ़ तहरीक। अंग्रेज़ों ने मुसलमानों से बड़े सगीर की क़ियादत छीन ली थी, इसलिए वो मुसलमानों को अपना सख्त मुखालिफ और दुश्मन समझते थे। सफ़ा नंबर 19, 1857 ईस्वी की जंग में बड़े सगीर के मुसलमान अंग्रेज़ों की चीरा दस्तियों और सफाकियों का निशाना बन गए। मुसलमानों को दीनी और मजहबी, सियासी, माशी, माशरती और तालीमी हकूक़ से महरूम कर दिया गया। इससे मुसलमानों में खौफ व हरास और बददिली फैल गई। दूसरी जानिब हिंदुओं ने अंग्रेज़ों के हाथों में हाथ दिया और ज़िंदगी के तमाम शोबों में तरक्की करने लगे। इन हालात में सर सैयद अहमद ख़ान 1817 ईस्वी ता 1898 ईस्वी ने बरेसगीर के मुसलमानों के रहनुमा और कायद के फ़राइज संभाल लिए। उन्होंने मुसलमानों में बेदारी की तहरीक का आगाज़ किया। उनकी तहरीक अलीगढ़ तहरीक कहलाती है। इस तहरीक के असल मकासद हज़्ब ज़ेल थे। अलिफ़, अमूमी बेदारी और शऊर। सर सैयद अहमद ख़ान ने बड़े सगीर के मुसलमानों पर ज़ोर दिया कि वो जान लें कि उनका सुनहरा दौर गुज़र चुका है और अब उन पर अंग्रेज़ हुकूमत कर रहे हैं और उन्हें इस अर्जी और मारूजी हकीकत को तस्लीम कर लेना चाहिए और माजी में रहने की बजाय वो अपने हाल पर नज़र रखें और मुस्तकबिल की तरक्की के लिए मंसूबा बंदी करें। इस तरीके से सर सैयद ने मुसलमानों की अक्सरियत की हालत को बेहतर बनाने की कोशिश की। बे, अंग्रेज़ों के साथ खैर सगाली ताल्लुकात का क़याम। सर सैयद अहमद ख़ान ने अंग्रेज़ों के साथ खैर सगाली और दोस्ताना ताल्लुकात कायम करने की ज़रूरत पर ज़ोर दिया। उन्होंने अंग्रेज़ों को भी ये समझाने की कोशिश की कि 1857 की जंग के सिर्फ मुसलमान ही ज़िम्मेदार नहीं थे, हिंदू और हिंदुस्तान की दूसरी अक्वाम ने भी इस जंग में हिस्सा लिया था। अंग्रेज़ों के जहन से मुसलमानों के बारे में शकूक व शोबात दूर करने के लिए सर सैयद अहमद ने एक किताबचा असबाब बगावत हिंद के नाम से तहरीर किया था। इसमें उन्होंने 1857 ईस्वी की जंग की मंदरजा ज़ेल हकीकी वजूहात की निशानदेही की। अलिफ़, बरतानवी हकूमत की कारकर्दगी अवाम की तवक्कुआत से बहुत पस्त थी और इस वजह से अवाम सख्त बरहम थे। बे, हकूमत अवाम के मसाइल को समझने में नाकाम हो गई क्योंकि हुक्मरानों और महकमों के दरमियान कोई राबता नहीं था। जीम, हकूमत के पास अवाम की फलाह बहबूद का कोई प्रोग्राम नहीं था। अवाम आम तौर पर اور مسلمان خاص طور پر بہت زیادہ غریب ہو گئے تھے۔ دال، حکومت نے ایسے قوانین اور ضوابط نافذ کر دیے تھے جو برے صغیر کے عوام کے رسم و رواج اور روایات کے منافی تھے۔ صفحہ نمبر 20، ہاں، حکومت کے انتظامی نظام میں سماج دشمن اور ناپسندیدہ عناصر موجود تھے، اور ان عناصر نے عوام میں بے چینی پیدا کر دی تھی۔ اپنے ذاتی مفاد کے لیے ان کا مقصد یہ تھا کہ ہندوستان کے عوام اور انگریزوں کے درمیان تصادم کی کیفیت پیدا کی جائے۔ جیم، جدید تعلیم کے لیے ترغیب و تحریک۔ سر سید احمد کو پورا یقین تھا کہ جب تک برے صغیر کے مسلمان تعلیم نہیں حاصل کریں گے اور سائنسی علوم نہیں سیکھیں گے، اس وقت تک وہ پسماندہ رہیں گے اور برے صغیر کی دیگر غیر مسلم اقوام سے مقابلہ نہیں کر سکیں گے۔ انہوں نے مسلمانوں پر زور دیا کہ وہ انگریزی زبان سیکھنے میں دلچسپی ظاہر کریں تاکہ سائنسی علم سے فیضیاب ہو سکیں، اور اس کا ماخذ علوم کی مغربی شاخیں تھا۔ دال، غیر متنازع اور عدم تشدد کی سیاست۔ سر سید احمد نے مسلمانوں کو مشورہ دیا کہ وہ خود کو اس وقت تک سیاست سے علیحدہ رکھیں جب تک مسلمانوں اور انگریزوں کے درمیان خوشگوار تعلقات قائم نہیں ہو جاتے ہیں۔ سر سید احمد چاہتے تھے کہ مسلمان صرف تعلیم حاصل کرنے پر اپنی توجہ مبذول رکھیں اور سیاسی رسخ کشی سے دور رہیں۔ علی گڑھ تحریک کی امتیازی خصوصیت۔ علی گڑھ تحریک جلد ہی ایک جامع اور مربوط تحریک بن گئی، جہاں سے برے صغیر کے مسلمانوں میں بیداری کا آغاز ہوا۔ بے شمار اہم شخصیات، مثلا نواب محسن الملک، نواب وقار الملک، مولانا شبلی نعمانی، مولانا الطاف حسین حالی اور مولانا چراغ حسن نے علی گڑھ تحریک کی کامیابی میں اہم کردار ادا کیا۔ علی گڑھ تحریک کی اہم اور امتیازی خصوصیات حسب ذیل ہیں۔ نمبر 1، تعلیمی سرگرمیاں۔ سر سید احمد اس نظریے کے حامی تھے کہ جدید تعلیم کا حصول ہندوستان میں مسلم معاشرے کی ترقی اور فروغ میں ممدو معاون ثابت ہوگا۔ انہوں نے مسلمانوں پر زور دیا کہ وہ جدید علم سیکھیں، اسی لیے اولن انہوں نے 1862 عیسوی میں غازی پور میں سائنٹیفک سوسائٹی کی بنیاد رکھی۔ بعد میں اس کو علی گڑھ منتقل کر دیا گیا۔ اس ادارے کا بنیادی مقصد یہ تھا کہ مغربی کتب کا اردو زبان میں ترجمہ کیا جائے۔ اس کے بعد سر سید کیمبرج یونیورسٹی انگلستان کی طرز پر علی گڑھ میں ایک اسکول قائم کیا، جس کو بعد میں کالج کی سطح تک بڑھا دیا۔ اس کا نام مہمڈن انگلو اور اورینٹل کالج، ایم اے او کالج رکھا گیا۔ سر سید احمد نے مسلمان نوجوان نسل کو اس بات پر آمادہ کیا کہ وہ انگریزی زبان سیکھیں تاکہ جدید سائنسی علوم کا حصول آسان ہو جائے۔ اس کی وجہ سے اردو زبان کے فروغ میں بھی مدد ملی۔ نمبر 2، سماجی سرگرمیاں۔ 1857 کی جنگ آزادی مسلمانوں کے لیے ناقابل بیان نفرتوں، انتقامی کارروائیوں اور اذیتوں کا سبب بنی۔ ان کو معاشی اور اقتصادی طور پر سخت نقصان پہنچا۔ ان کو ذلت کی نگاہ سے دیکھا جاتا تھا۔ ان کے منصب اور اعلیٰ مقام کو حاصل کرنے کے لیے سر سید نے مندرجہ ذیل اقدام کیے۔ نمبر 1، اسباب بغاوت ہند اور ہندوستان کے وفادار مسلمان نامی کتابچے تحریر کر کے مسلمانوں اور انگریزوں کے درمیان خیر سگالی کی فضا پیدا کرنے کی کوشش کی گئی۔ اسی طرح مسلمانوں کے خلاف ماندانہ اور صفاکانہ اقدامات کم ہو گئے۔ نمبر 2، مسلمانوں پر ملازمتوں کی پابندیاں نرم کر دی گئیں۔ نمبر 3، جنگ آزادی کے بعد مسلمانوں کی جو جائیدادیں اور مملکتیں چھین لی گئیں تھیں، وہ لوٹا دی گئیں۔ نمبر 4، ترقی و فروغ کے مختلف پروگراموں میں مسلمانوں کو شامل کیا گیا۔ مختصر یہ کہ سر سید کی علی گڑھ تحریک برے صغیر میں مسلمانوں کے لیے طاقت اور قوت کا ذریعہ بن گئی، اور اسی نے دو قومی نظریے کی بنیاد فراہم کی۔ کتاب کا بقیہ حصہ کتاب کے پارٹ نمبر 3 میں سنیں۔